यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सत्तारूढ़ नेकपा एमालेको पोलिट ब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ। पार्टी मुख्यालय च्यासल ललितपुरमा हिजो सम्पन्न चौथो पूर्ण बैठकले यसअघि केन्द्रीय सचिवालयको बैठकबाट पारित विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश गर्नुभएको थियो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन प्रतिवेदनमा 68 पोलिट ब्यूरो सदस्यले आफ्नो राय राख्नु भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। विधानमा पार्टीभित्र संगठित सदस्यता र पार्टी सदस्यता गरी दुई व्यवस्था राख्ने, 70 वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने व्यवस्थालाई खारेज गर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै जिल्ला कमिटिलाई कार्यकारी कमिटिका रूपमा लैजाने विधानमा सहमति भएको छ। बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको प्रचार विभागका प्रमुख गौतमले बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीका विषयमा केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने एमाले जनाएको छ। पारित विधान संशोधन प्रस्ताव भोलि बस्ने केन्द्रीय कमिटिको बैठकमा पेश गरिनेछ। एमालेको विधान महाधिवेशन आगामी भदौ 20-22 गतेसम्म ललितपुरको गोदावरीमा हुने तय गरिएको छ। संघीय संसदका विभिन्न 5 समितिको बैठक आज बस्दैछ। निर्धारित कार्यतालिका अनुसार कानून न्याय तथा मानव अधिकार समिति, महिला बालबालिका, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ। कानून समितिमा विश्वव्यापी आवधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग छलफल गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिनुभयो। मध्य प्रदेशको वन निर्देशनालयले 472 हेक्टर वन जंगलको जमीन अतिक्रमणकारीबाट फिर्ता लिएको जनाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष 2081-82 धनुषामा 30 हेक्टर, सर्लाहीमा 175 हेक्टर, सप्तरीमा 111 हेक्टर, बारामा 54 हेक्टर, पर्सामा 45 हेक्टर, रौतहटमा 12 हेक्टर, सिराहामा 10 हेक्टर तथा महोत्तरीमा 3 हेक्टर वन क्षेत्रको जमीन फिर्ता लिइएको हो। निर्देशक जगन्नाथ प्रसाद जयसवालले प्रदेशको 8 जिल्लामा अहिले पनि 16,599 हेक्टर जमीन अतिक्रमणमा रहेको जानकारी दिनुभयो। पोखरा मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड पोखरा जामुनेमा 11 पुल निर्माण सम्पन्न भएका छन् भने 2 पुल निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ। आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्ण बहादुर कुंवरका अनुसार सड़क ठेक्का अन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्का अन्तर्गत सेती पुल निर्माण अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग मार्फत भ्याट बाहेक 94 करोड़ रूपियाँमा उक्त पुल निर्माण भइरहेको छ। बुटवल नारायणगढ़ सड़क अन्तर्गतको दाउन्ने खण्ड गत 1 वर्षमा 63 पटक अवरूद्ध भएको छ। नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 81 साउन 1 गतेदेखि 82 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वकका प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो 1 वर्षमा उक्त सड़क पूर्ण वा आंशिक रूपमा बन्द भएको विवरण सार्वजनिक गरिएको हो। सड़क मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा ट्रक बिग्रिएर रोकिँदा त्यसै गरी अधिक वर्षासँगै आएको पहिरो र खसेको माटोले सड़क अवरूद्ध भएको हो। कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संक्रमणकालीन न्याय सम्बन्धी ऐन अनुसार नियमावली चाँडै तयार गर्ने जानकारी दिएको छ। संक्रमणकालीन न्याय सम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिश भइसकेको तर ऐन अनुसार नियमावली बन्न नसक्दा काम अघि बढ़न नसकेको सन्दर्भमा हिजो मन्त्रालयले नियमावलीको तयारी चाँडै सम्पन्न गर्ने जानकारी दिएको हो। संक्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारले निरन्तर काम गरिरहेको कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले जानकारी दिनुभयो। संखुवासभाका 2 महत्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। 7,19,65,000 रूपियाँको लागतमा निर्माण भएको चैनपुर नगरपालिका 1 र मादी नगरपालिका 9 जोड्ने याबरा खोलाको पुल र 6,25,39,000 रूपियाँको लागतमा निर्माण सम्पन्न भएको धर्मदेवी नगरपालिका 4 र मादी नगरपालिका 6 जोड्ने माया खोलाको पुल सञ्चालनमा आएको हो। पुलको उद्घाटन गर्नुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले निर्माणमा भएको ढिलाई सुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। तनहुमा संचालित चैत्यधान प्रवर्धन आयोजना कार्यक्रम मार्फत एक वर्षमा 1177 मेट्रिक टन चैत्यधान उत्पादन भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको चैत्यधान कार्यक्रम अन्तर्गत तनहु जिल्लामा 5,000 रोपनी क्षेत्रफलमा चैत्यधान खेती गरिएकोमा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुले जनाएको छ। केन्द्रले 12 सहकारी संस्था मार्फत चैत्यधान प्रवर्धन आयोजना कार्यक्रम सञ्चालन गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कुरीति विरूद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढ़ीमा हिजो सम्पन्न बैठकले केही दिन अघि कञ्चनपुरको कृष्णपुर नगरपालिका एक निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एकजना महिलाको मृत्यु भएको घटना समेतको गम्भीरतालाई मध्यनजर गर्दै निर्देशन दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बैठकले सामाजिक विकास मन्त्रालय मार्फत विद्यालय समुदाय र धार्मिक संघ संस्था लक्षित प्रदेश स्तरीय वार्षिक कार्ययोजना बनाई छाउपडी प्रथाजन्य कुरीति र जातीय विभेद विरूद्ध जनचेतनामूलक कार्यक्रम अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि प्रदेश मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। झापाको हल्दीबारी गाउँपालिकाको चिया बगानहरूमा लुपर नामक किराको प्रकोप फैलिएको छ। झापाको मध्यभागमा रहेको हल्दीबारी गाउँपालिकाको 5 वडाको लगभग 1,500 बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा लुपर किराको प्रकोप फैलिएको पालिकाका कृषि शाखा प्रमुख छविलाल गुरूङले जानकारी दिनुभयो। हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरूले ठूलो क्षति बेहोर्नु परेको चिया किसान गोपाल गिरीले बताउनुभयो। किराले पात खाएर चियाको बोटलाई झिग्रामा परिणत गरिदिएको किसानहरूले बताएका छन्। भूमिगत सिंचाईको व्यवस्था नभएको 3 जिल्लाका 900 हेक्टर क्षेत्रफलमा वैकल्पिक व्यवस्था मार्फत सिंचाई पुर्याइएको छ। जिल्ला भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले चितवन नवलपरासी र मकवानपुरमा वैकल्पिक व्यवस्था मार्फत सिंचाई पुर्याइएको आयोजना प्रमुख इन्जिनियर विश्वबन्धु केसीले जानकारी दिनुभयो। खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचार प्रसारका लागि 2 शिक्षक प्रशिक्षण शुरू भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी र थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाको संयुक्त आयोजनामा प्रशिक्षण शुरू भएको हो। प्रशिक्षणमा नेपाल र भारतका गरी 50 सहभागिता रहेको छ र बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ साफ U20 महिला च्याम्पियनशीपमा नेपालले भूटानलाई 0 विरूद्ध 8 अन्तरले पराजित गरेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।